नमस्कार। रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np बाट प्रसारण हुने आजको यो जनतासँग जनप्रतिनिधि कार्यक्रममा यहाँहरूलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता पुष्प बराल। कार्यक्रम जनतासँग जनप्रतिनिधि रेडियो भिजन 91.6 मेगाहर्ज र शिवसताक्षी नगरपालिकासँगको सहकार्यमा प्रसारण हुने गर्दछ। हामी जनतासँग जनप्रतिनिधि कार्यक्रममा जनताका सवाल र जनप्रतिनिधिको जवाफलाई हामी कार्यक्रममा जोड्ने गर्दछौँ। शिवसताक्षी नगरपालिकामा पछिल्लो चरण जनप्रतिनिधि निर्वाचित भए पश्चात विकास निर्माणका कामले फड्को मार्दै गएको अवस्था छ। शिवसताक्षी नगरमा पछिल्लो चरण विभिन्न कामहरू भएका छन्। यसै सन्दर्भमा जनताहरूले अझै पनि जनचाहना अनुसार काम हुन नसकेको गुनासो पनि कतिपय ठाउँमा गर्ने गरेका छन्। आज पनि हामी शिवसताक्षी नगरपालिकामा विकास निर्माणका कामहरू कसरी अगाडि बढाइरहनु भएको छ र जनताको अपेक्षा अनुसार तपाईँहरू अगाडि बढ्न सफल हुनुभएको छ या छैन भन्ने विभिन्न विषयमा कुराकानी गर्नका निम्ति शिवसताक्षी वार्ड नम्बर 6 अध्यक्ष मनोज खुलालसँग कुराकानी गर्न गइरहेका छौँ। मनोज सर अहिले हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। मनोज सर, स्वागत छ तपाईँलाई।
हस्, धन्यवाद, नमस्कार सर।
मनोज सर, तपाईँ निरन्तर दुई कार्यकालका लागि निर्वाचित हुनुभएको छ र तपाईँको पहिलो कार्यकालमा नै तपाईँले 6 वार्डमा विभिन्न कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो। विशेष गरेर तपाईँले कृषि बजारको कुरा उठाउनु भएको थियो, नगर अस्पतालको कुराहरू उठाउनु भएको थियो। ती कार्यहरू चाहिँ अहिले कसरी अगाडि बढिरहेका छन्? ठुला योजनामा नगरले र सङ्घीय अथवा प्रदेश सरकारले कस्तो सहयोग गरिरहेको अवस्था छ सर?
हजुर सर, अहिले यो हाम्रो चाहिँ सिगमन्ज भनेको चाहिँ तपाईँको झापाको दक्षिणी भेगको अत्यन्तै ठुलो बजारको रूपमा अवस्थित छ। यसमा अहिले हामीले चाहिँ भौतिक निर्माणका कामहरू चाहिँ सिगमन्ज कृषि उद्योग बजारको लागि अन्तिम चरणमा हामीले निर्माण कार्य सम्पन्न गर्न सकिरहेका छौँ। त्यही अब यो आउने अब असोज 10 अगाडि सिगमन्ज कृषि उद्योग बजार सञ्चालनमा ल्याउनेको लागि तयारी भइरहेको छ। त्यसका साथसाथै सिगमन्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर उन्नति गरेर सिगमन्ज आधारभूत अस्पताल पनि निर्माण कार्य अन्तिम चरणमा छ। यसलाई चाहिँ सञ्चालनको लागि हामी नगरपालिकासँग समन्वय गरेर यसलाई यही आर्थिक वर्षभित्रमा 81-82 आर्थिक वर्षभित्रमा सिगमन्ज आधारभूत अस्पताललाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
नगर अस्पतालमा केही समस्याहरू आए, डिजाइनका कुराहरू अथवा पूर्वाधारका कुराहरूमा केही चाहिँ विवादका कुराहरू आए भन्ने पनि हामीले सुन्ने गरेका छौँ, त्यो चाहिँ के हो सर?
हजुर, त्यसमा चाहिँ हामी पनि पहिलो कार्यकाल थियो, मेरो पहिलो कार्यकाल थियो, त्यतिखेर चाहिँ तपाईँको त्यो डिपिआर गर्ने कुरामा केही कुराहरू छुटेको थियो। त्यसलाई चाहिँ हामीले पछिल्लो समय कार्यपालिकाको बैठकले निर्णय गरेर छुटेका कुराहरूलाई समावेश गरेर त्यसलाई अगाडि बढाइरहेको छ सर।
भनेपछि अब यो आर्थिक वर्षमा 81-82 चाहिँ अस्पताल सञ्चालन हुन्छ भन्ने विश्वास गर्न सकिन्छ?
त्यसैको तयारीका साथ लागिरहेछ
सर। अब विशेष त तपाईँहरूको ग्रामीण क्षेत्र विशेष कृषिमा आधारित क्षेत्र पनि हो। तपाईँले कृषकहरूको लागि धेरै योजनाहरू अगाडि बढाएका छौँ भनेर भन्नुहुन्थ्यो। विशेष त अहिले यो वर्षे धानको चाहिँ सुकाउनको निम्ति डायर मेसिनका कुराहरू चर्चामा आएका थिए शिवसताक्षी नगरमा, ती कुराहरू चाहिँ कसरी अगाडि बढ्दैछन् मनोज सर?
तपाईँले सही कुरा उठाउनुभयो सर। अहिले हामीलाई चाहिँ यो वर्षे धानको अत्यन्तै किसानहरूलाई समस्या छ, त्यसलाई समाधान गरौँ भनेर प्रदेश सरकारले पनि हामीलाई 1 बजेट दिएको थियो र नगरपालिकाले पनि तपाईँको केही रकमहरू थपेर त्यसलाई डायर मेसिनहरू सञ्चालनमा ल्याउने तयारी चाहिँ भइरहेको छ। त्यसलाई जोड्ने कामहरू चाहिँ भइरहेको छ, सञ्चालनमा नआएर चाहिँ हाम्रो चाहिँ किसानहरूले समस्या पाइराख्नु भएको छ। यो आर्थिक वर्षभित्रमा 81-82 चाहिँ त्यसलाई पनि सञ्चालनमा ल्याउने नगरपालिकाको तयारी छ। हामीले पनि नगर कार्यपालिकाको बैठकमा पटक पटक त्यो डायर मेसिन चाहिँ सञ्चालनमा ल्याउनु पर्यो, किसानहरूलाई चाहिँ बहुत मार्का पर्यो। यो वर्ष झन् धानको भाउ घटेर वर्षा भएर झन् ठुलो मार किसानहरूलाई परेको छ। त्यसो भएको कारणले गर्दा यो अत्यन्तै सञ्चालनमा ल्याउने जरुरी छ भनेर हामीले पटक पटक कुरा कार्यपालिका बैठकमा उठाइरहेका छौँ। मलाई लाग्छ सम्भवतः यो आर्थिक वर्षभित्रमा चाहिँ त्यो डायर मेसिनको पनि सञ्चालनमा आउँछ, त्यसो हुँदा किसानहरूको समस्या सधैँको लागि समाधान भएर जान्छ भन्ने अपेक्षा लिएको छ।
विशेष त तपाईँको वाडा नदीले घेरिएको अथवा डुबान क्षेत्रमा पनि पर्छ, होइन? नदी कटानको अवस्था पनि छ। तपाईँले सुरुदेखि नै नदी नियन्त्रणका लागि तटबन्धन जनताको तटबन्धनसँग सहकार्य गरेर नदी नियन्त्रणका लागि काम गर्ने भनेर भनिराख्नु भएको पनि थियो। अहिले यो अब वर्षाको समय पनि छ, होइन? डुबानको मौसम पनि आइरहेको छ। यसपालि चाहिँ के हुन्छ, त्यहाँका नागरिकहरूले कतिको सुरक्षित रूपमा बस्न पाउनुहुन्छ, के छ अवस्था, कस्तो पुर्याउनु भएको छ सर?
मेरो वार्डमा चाहिँ पूर्वमा कन्काई नदी छ, उत्तरमा तपाईँको सतासी खोला र मकलडुबा खोला छ, पश्चिममा चाहिँ कमल बनियानी खोला छ। अहिले हामीले चाहिँ तटबन्धन काम कन्काई नदीमा चाहिँ 80% सम्पन्न गर्यो, जनताको तटबन्ध छ समन्वय गरेर।
हजुर,
अनि तपाईँको सतासी खोला र मकलडुबा खोलामा चाहिँ निरन्तर तटबन्धन काम भइरहेको छ। पहिलेको भन्दा जोखिम चाहिँ अहिले कम भएर गएको छ, तटबन्धनको कार्य सम्पन्न भए पछाडि जोखिम कम भएर गएको छ। अहिले सतासी खोलामा चाहिँ निरन्तर तटबन्धनको कामहरू अगाडि बढाइरहेका छौँ, तर पर्याप्त मात्रामा प्रदेशबाट बजेट नछुटेको कारणले गर्दा सतासी खोलामा भने जस्तो तटबन्ध गर्न सकिएको छैन सर। र अहिलेको यो जुन बर्सातको समयमा जोखिम चाहिँ विगतको दिनभन्दा अहिले चाहिँ हामीले जोखिमलाई पनि चाहिँ कम भएको अलिक महसुस गरेका छौँ सर।
जस्तै राहत कोषहरूको व्यवस्था कसरी गर्नुभएको छ र भएपरि आउने घटनाहरूलाई अथवा पूर्व तयारीको अवस्था के छ सर?
हामीलाई चाहिँ अब त्यही एउटा सिलिङ दिएको हुन्छ, त्यही 40 लाख रुपियाँ एउटाको सिलिङ छ, 30 लाख रुपियाँ एउटा ठुलो योजना गर्दा जम्मा 60 लाखको, त्यसमा चाहिँ हामीले चाहिँ 1.5 लाख रुपियाँ राहत विपदको लागि भनेर बजेट छुट्याएको हुन्छ। त्यसमा पनि नेपाल रेड क्रस सोसाइटीसँग समन्वय गरेर हामीले काम गर्ने गरेका छौँ। त्यही जोखिम आएको बेलामा, विपद परेको बेलामा नेपाल रेड क्रस सोसाइटीसँग समन्वय गरेर काम गर्ने, र त्यसका लागि हामीले चाहिँ नेपाल रेड क्रस सोसाइटीलाई चाहिँ जोखिममा आइपर्नेहरू विभिन्न सामग्रीहरू वर्षैपछि हस्तान्तरण गर्ने गरेर त्यसलाई चाहिँ हामीले त्यसरी कार्यक्रम अगाडि बढेर।
नगरले चाहिँ कसरी हेरिरहेको छ सर? तपाईँको कार्यपालिका सदस्य पनि हुनुहुन्छ।
नगरपालिकामा चाहिँ तपाईँको विपदको लागि एउटा कोषै स्थापना भएको छ, त्यसमा केही रकमहरू पनि छ, र विभिन्न राजनीतिक दल, सङ्घ संस्था, सुरक्षा कर्मी लगायत अस्ति मिटिङ पनि बसेर त्यसलाई चाहिँ तयारी गरेर नगरपालिका चाहिँ एकदम त्यसको विपदलाई न्यूनीकरण गर्ने, विपद आएको बेलामा आकस्मिक गर्ने कुराहरूमा काम गर्ने कुराहरूमा नगरपालिका पूर्व तयारीमै छ।
भनेपछि जोखिम वहन गर्न सक्ने क्षमतामा हामी छौँ।
हजुर, अब जोखिम त यस्तो छ, अब तपाईँको जोखिम आइहाल्यो भने विस्थापित घर परिवारलाई हामीले जहिले पनि अब सार्वजनिक स्थानहरूमै, मन्दिरमा, विद्यालयमा ल्याएर राख्ने गर्ने गरेको छ। दीर्घकालीन समाधान चाहिँ भएको छैन, हामीले कुरा गरेका छौँ नदीका छेउमा भएका घर परिवारलाई चाहिँ एउटा दीर्घकालीन योजना ल्याएर नगरपालिकाले यसलाई सधैँको लागि चाहिँ समाधान गर्नुपर्छ भनेर हामीले छलफल चाहिँ गरिरहेको छौँ सर पटक पटक।
अब अलिकति जनताको प्रत्येक वर्ष गुनासो आउने गर्छ सर, जस्तै कृषिकोमा आधारित तपाईँको वडा हो होइन, धेरै किसानहरू चाहिँ तपाईँहरूको प्रमुख आय स्रोतकै चाहिँ माध्यम नै कृषि हो, अहिले पनि मल बिउ समयमा पर्याप्त हुन नसक्नु होइन, किसानहरूले चाहिँ जहिले पनि वर्षाको समयमा बाली लगाउने समयमा चाहिँ मलको अभाव झेल्नु परिरहेको गुनासो गर्नुहुन्छ सधैँभरि, यसको लागि चाहिँ समाधान खोजिन्छ कि खोजिँदैन, यसपालिको अवस्था के छ?
तपाईँले सही कुरा उठाउनु, विगतको भन्दा अहिले चाहिँ किसानहरूले कम दुःख पाउनु भएको छ। हामीले सम्बन्धित मल केन्द्रमा चाहिँ फोन गरेर नगरपालिकाबाट पनि पटक पटक घचघच आएर समयमै मल उपलब्ध गराउने कुरामा हामीले हाम्रो तर्फबाट गर्ने कुरामा चाहिँ पहल गरि नै रहेछौँ, तर अब समयमा मलहरू पर्याप्त मात्रामा आउँदैन, त्यो नआए पछाडि किसानहरूले दुःख पाइराख्नु भएको अवस्था चाहिँ छ, तर हिजोको तुलनामा आज घटेर गएको अवस्था छ भन्ने चाहिँ मैले महसुस गरेको छ। त्यसलाई चाहिँ हामीले सब कृषि सामग्रीलाई भयो, हामी ती संस्थानहरूलाई चाहिँ मल जहाँबाट आउँछ ती संस्थानहरूलाई चाहिँ हामीले पटक पटक घटाएर समयमै मलको व्यवस्था गर्नुहोस् भनेर, र जसले वितरण गर्छन् व्यापार गर्नुहुन्छ उहाँहरूलाई पनि हामीले चाहिँ पहिले नै यसको विषयमा सब जानकारी गराएर यो किसानहरूले दुःख नपाउन् भन्ने कुरामा हामीले चाहिँ समन्वय गर्ने काम गरिरहेको छ।
अब यो अहिले पछिल्लो चरण चाहिँ भौतिक पूर्वाधारतर्फ चाहिँ अलिकति देखिने गरी काम भएको देखिन्छ, जस्तै ट्रङ्क रोडहरूको कुरा, उत्तर दक्षिण जोड्ने रोडहरूको कुराहरूमा चाहिँ पिच रोडहरू नै धेरै भइरहेको छ, यो रिङ रोडको पनि तपाईँहरूले अवधारणा ल्याउनु भएको थियो र बन्ने क्रममा पनि थियो, यो रिङ रोड र ट्रङ्क रोडहरूको अवस्था चाहिँ कहाँ पुग्यो सर?
हामीले यो रिङ रोड र ट्रङ्क रोडको अवधारणा ल्याएको 7 वर्ष भयो सर, अब लगभग रिङ रोडको पनि अन्तिम चरणमा छ। हामीले चाहिँ राष्ट्रिय योजना आयोगबाट चाहिँ समपूरक कोषमा चाहिँ पालिकाले 50% लगानी गर्ने र राष्ट्रिय योजना आयोगले 50% लगानी गरेर चाहिँ हामीले त्यो रिङ रोडलाई कालोपत्री गर्ने, रिङ रोड सडकलाई कालोपत्री गर्ने काम अगाडि बढाइरहेको छौँ। अब यसको तपाईँको पहिलेको भन्दा धेरै कामहरू भइसक्यो, अब यो वर्ष हामीले सम्पन्न गर्ने कि भनेर नगरपालिकामा छलफलहरू भइरहेको छ, यो वर्ष मोटामोटी सम्पन्न रिङ रोड चाहिँ सम्पन्न हुन्छ भन्ने लाग्छ, र टङ रोडहरू चाहिँ टङ रोडमा चाहिँ चाहिने पुल कलबोर्डहरू बाटोहरू चाहिँ तीव्र गतिमै निर्माण भइरहेको छ।
अब मनोज सर, जस्तै राज्यले प्रदान गर्नुपर्ने न्यूनतम आधारभूत आवश्यकताहरू तपाईँहरू 7 वर्षको कार्यकाल पुरा गरिसक्नु भएको छ, अब शुद्ध खानेपानी जनतामा पुर्याउने काम, बिजुली बत्तीको कुराहरू, शिक्षा र स्वास्थ्यको आधारभूत आवश्यकताहरू पुरा भएको अवस्था छ तपाईँको वडामा, के लाग्छ?
शिक्षाको हकमा चाहिँ हिजोको भन्दा धेरै परिवर्तन भएको छ सर। गुणस्तरीय शिक्षाको लागि चाहिँ हामीले हिजो चाहिँ तपाईँको विद्यालयमा फेन पनि को अवस्था पनि थिएन, इमेल इन्टरनेटको पनि सुविधा थिएन, उपयुक्त भवनहरू पनि थिएन, होइन तपाईँको अहिले चाहिँ हामीले चाहिँ प्रविधि मैत्री बनाएका छौँ। मैले ओडाले नै आफैले नै तपाईँको चाहिँ शिक्षकको व्यवस्था गरेर भाषालाई पनि अङ्ग्रेजी भाषालाई पनि चाहिँ प्रभावकारी ढङ्गले शिक्षकहरू नै अस्थायी रूपमा राखेरै काम हामीले अगाडि बढाइरहेको छौँ। हिजोको तुलनामा आज चाहिँ धेरै परिवर्तन भएको छ शिक्षामा सर।
यो बिजुलीको पनि धेरै कुराहरू उठाउनुहुन्छ।
विद्यार्थीहरूलाई हामीले पोसाक बाँड्नेदेखि लिएर विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर कुनै पनि विद्यार्थी चाहिँ पैसाको अभावले पढ्नबाट वञ्चित नहोस् भन्ने उद्देश्यले हामीले त्यस्ता विद्यार्थीहरूको अभिभावकको घरमै गएर हामी निशुल्क पढाइदिन्छौँ, उहाँलाई चाहिने कुरा गर्छौँ, त्यसको गार्जनलाई सम्म रोजगारीको सम्म अस्थायी रूपमा रोजगारीको सम्म व्यवस्था गरेर हामीले पढाइरहेको छौँ सर। त्यसो हुँदा हिजोको तुलनामा गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा धेरै आमूल परिवर्तन भएको छ। हिजोको तुलनामा आज शिक्षकहरू हिजो जुन ढङ्गबाट हुनुहुन्थ्यो त्यो ढङ्गबाट नभएर अहिले नयाँ ढङ्गबाट नयाँ प्रविधि आएको छ, त्यो नयाँ प्रविधिमा शिक्षकहरूलाई पनि तालिम दिने तालिमको व्यवस्थाबाट उहाँलाई पनि त्यो सिकाइबाट चाहिँ नयाँ नयाँ प्रविधिका सिकाइहरूको चाहिँ उहाँलाई पनि तालिम दिएर विद्यार्थीहरूमा लैजानका लागि हामीले हरेक किसिमबाट अहिले चाहिँ तपाईँको सामुदायिक विद्यालयहरूमा चाहिँ त्यो कार्य अगाडि बढिरहेको छ र हिजोको भन्दा आज धेरै नै परिवर्तन भएको छ।
जस्तै यो बिजुली बत्ती र खानेपानीको पनि सधैँ प्रश्न उठ्ने गर्छ सर। हामीले भोल्टेज सुधारदेखि लिएर प्रत्येक जनताको घरमा बिजुली बल्ने वातावरण बनाउन सक्यौँ कि सकेनौँ, यो अवधिमा के छ अवस्था?
अब यो बिजुलीको हकमा चाहिँ यस्तो छ, अब हामीसँग दीर्घकालीन प्लान छैन। तपाईँको जहाँ पनि हामीले बाटो बनाएका छौँ, मान्छेहरू जहाँ अब थाई बस्तीको अवधारणा पनि छैन, त्यो भएकाले गर्दा समस्या चाहिँ अब पर बाटोदेखि निकै किलोमिटर पर तपाईँको एउटा घर बनेको हुन्छ, त्यसलाई चाहिँ पुल लानलाई 15-20 पुल चाहियो, तार चाहियो, त्यसो एउटा त्यो समस्या चाहिँ हामीसँग छँदैछ। त्यही पनि हामीले नेपाल विद्युत कार्य प्राधिकरण दमकसँग चाहिँ पटक पटक समन्वय गरेर आफै गएर त्यहाँका कर्मचारी हाकिमहरूलाई भनेर कम्तीमा चाहिँ तपाईँको चाहिँ बिजुलीबाट वञ्चित हुनुहुँदैन यहाँका जनताहरू भनेर पटक पटक गरेर हामीले चाहिँ पुल लाने तर भोल्टेज सुधारको लागि ट्रान्सफर 50 लागि 100 KV राख्ने कामहरू चाहिँ हामीले तीव्र गतिमा गरिरहेको छौँ। तर अझै पनि जति हुनु पर्ने त्यति चाहिँ भएको छैन। हामीले त्यसमा चाहिँ नेपाल विद्युत कार्य प्राधिकरण दमकलाई चाहिँ त्यहाँको हाकिम साहबलाई चाहिँ पटक पटक फोन गरेर जानकारी गराइरहेको हुन्छौँ, हामी आफै गरेर चाहिँ जानकारी गराइरहेको हुन्छौँ। अब खानेपानीको हकमा चाहिँ सर हामी त अब एकदमै शुद्ध पिउने पानीबाट वञ्चितै छौँ। हामी अहिले चाहिँ ट्युबवेलको प्रयोग गरिरहेका छौँ। अहिले चाहिँ ओभरहेड ट्याङ्कीको काम सम्पन्न भयो, अब यो वर्षबाट पाइपलाइनको काम चाहिँ अगाडि बढाउँदैछौँ। अब आगामी वर्षबाट चाहिँ हामी खानेपानी चाहिँ पक्कै पनि जनतालाई शुद्ध खानेपानी पिलाउन सक्छौँ कि भन्ने तयारीमा लागिरहेको छ सर। तर पर्याप्त मात्रामा बजेट नभएको कारणले गर्दा मेन कुरा बजेटै रहेछ। बजेट न पर्याप्त मात्रामा सम्बन्धित निकायबाट नआएको कारणले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ धेरै समय लागिरहेको छ सर।
अब मनोज सर, यहाँहरूकोमा अलिकति समस्या भनेको यो नहरको पानीको पनि व्यवस्थित हुन नसकेन, चाहिँ एक वर्षमा एकपल्ट मात्रै पालो आउँछ, एक वर्ष आउँदैन भन्ने खालको गुनासो छ। यसलाई व्यवस्थित गर्न के गर्न सकिन्छ सर?
हाम्रो क्षेत्र अब सिँचाइ क्षेत्र हो, सिँचाइ क्षेत्र कन्काई नहरले पनि पानी चाहिँ पर्याप्त मात्रामा दिने रहेको छ सर। त्यसलाई पनि हामीले वैकल्पिक व्यवस्थाको चाहिँ अहिले सिँचाइको मोटरहरू हामीले चाहिँ प्रत्येक वर्ष ओडाले पनि बजेट विनियोज गरेर छुट्याएको छ, नगरपालिकाले पनि बजेट विनियोज गरेर छुट्याएको छ, प्रदेश सरकारले पनि बजेट छुट्याएको छ। त्यसो हुँदाखेरि हामीले चाहिँ किसानहरूलाई चाहिँ नहर कन्काइ सिँचाइले शिक्षित नभएको क्षेत्रमा चाहिँ सिँचाइको मोटर दिएर हामीले किसानहरूलाई सहयोग चाहिँ गरिरहेको छौँ। पहिलेको तुलनामा अहिलेका अवस्थामा चाहिँ किसानहरूलाई राहतै महसुस भएको छ र त्यो सिँचाइको मोटर पाए पछाडि किसानहरू खुसी पनि हुनुहुन्छ।
तपाईँहरूले यसपालि नीति तथा कार्यक्रम बनाउनु भएको छ र बजेट ल्याउने तयारीमा पनि हुनुहुन्छ, यसपालिको प्राथमिकता चाहिँ के हुनसक्छ?
यसपालिको प्राथमिकता भनेको हामीले अधुरा योजनाहरूलाई चाहिँ पुरा गर्ने भन्ने कुरा छ। आज कार्यपालिकाको बैठक छ, त्यसमा चाहिँ मेरो तर्फबाट चाहिँ मैले चाहिँ के भनेको छु भने प्राथमिकता हिजो हामीले जुन जुन प्राथमिकता आएको छ त्यसलाई पुरा गरौँ, नयाँ प्राथमिकताहरू नथपौँ, अधुरा योजनाहरूलाई चाहिँ सम्पन्न गरेर जाउँ भन्ने कुरा नै छ सर। जस्तो तपाईँको दोमुखा पर्यटनको कुरा भयो, 87 धामको कुरा भयो, यो डायर मेसिनको कुरा भयो, हस्पिटलको कुरा भयो, कृषि बजारको कुरा भयो, होइन लगायत यस्ता थुप्रै योजनाहरू छन् जुन जुन अधुरा छन् ती योजनाहरू चाहिँ सम्पन्न गरेर चाहिँ जानुपर्छ भन्ने कुरामा अगाडि बढिरहेको छौँ। आज कार्यपालिका बैठकमा त्यही तरिकाले मेरा कुराहरू पनि म राख्दैछु। आज
जस्तै सिलिङ बजेट एकदमै कम भइरहेछ, होइन, प्रत्येक वर्ष घट्दो क्रममा छ, यो सिलिङ बजेटलाई चाहिँ यसपालि बढाउने सम्भावना छ?
सम्भावना छैन, विगतका लागि निरन्तरता दिने नै कुरा छ सर। अत्यन्तै गाह्रो छ हामीलाई. जम्मा 40 लाख पैसा आउँछ अनि 20 लाख एउटा ठुलो योजनामा गर्नुभन्छ. वडाका जनताको आवश्यकता धेरै छ, गर्नुपर्ने कामहरू पनि धेरै छन्, तर अब बजेट नभएको कारणले गर्दा अब वडा सिलिङ हामीले नगरपालिकामा चाहिँ कम्तीमा हामीले चाहिँ नगर प्रमुख उपप्रमुखज्यूलाई चाहिँ 1 करोडसम्म वडाको सिलिङ बनाऊ भनेर हामीले पहल गरिरहेका छौँ. यो वर्ष विगतको वर्ष पनि हामीले कुरा गऱ्यौँ, यो वर्ष पनि हामी चाहिँ 1 करोडसम्म कम्ती वडा दिनुपर्छ भन्ने कुरा चाहिँ मा लागिरहेको छौँ. 1 करोडसम्म आयो भने चाहिँ धेरै कुराहरू चाहिँ किसानका के अरे जनताका कुराहरू चाहिँ किसानकै कुराहरू अन्य कुराहरू चाहिँ समावेश गर्न सकिन्थ्यो, उहाँहरूको आवश्यकतालाई पुरा गर्न सकिन्थ्यो. तर 40 लाखले नै चाहिँ पुरा गर्न सकिएको अवस्था छैन. हामी चाहिँ एकदमै अप्ठ्यारो अवस्थामा काम गरिराख्नु परेको छ बजेट नभएको कारणले गर्दा.
हस् मनोज सर, वडाका गतिविधिका बारेमा जानकारी गराइदिनु भयो र समय प्रदान गर्नुभयो. यो समय प्रदान गरिदिनु भएकोमा यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु.
हस् धन्यवाद सर, तपाईँलाई पनि मेरा कुराहरू राख्न दिनुभयो, यसको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद.
हस् धन्यवाद. उहाँ हुनुहुन्थ्यो शिवस्ताक्षी वडा नम्बर 6 का वडाध्यक्ष मनोज खुलाल कार्की, जनतासँग जनप्रतिनिधि कार्यक्रममा आफ्नो विचारहरू राख्दै. हवस् त, आजलाई कार्यक्रम जनतासँग जनप्रतिनिधि यति नै. हामी अर्को कार्यक्रममा फरक व्यक्तित्वसँग कुराकानी लिएर उपस्थित हुने नै छौँ. त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुतमा पुष्प बराल पनि बिदा चाहन्छु. निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला. नमस्कार.